नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2081 साल फागुन महिनाको 2 गते शुक्रबार, फागुन कृष्ण पक्ष द्वितीया तिथि। तदनुसार फेब्रुअरी 14 तारीक सन 2025 नेपाल सम्बत 1145। कार्यक्रम अखबारमा पहिलो समाचार कान्तिपुरबाट लिँदैछौ। ललिता निवासको जग्गा हिनामिना सम्बन्धी समाचारलाई कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर प्रकाशित गरेको छ। ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री भट्टराई र नेपाल विरूद्धको मुद्दा पूर्ण इजलासमा शीर्षक दिँदै कान्तिपुरको अग्रपृष्ठमा खबर छ। ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पूर्व प्रधानमन्त्री द्वय बाबुराम भट्टराई र माधव कुमार नेपाल तथा पूर्व मुख्य सचिव लीलामणि पौडेल विरूद्ध मुद्दा चलाउनु पर्ने माग सहित दायर भएको रिट पूर्ण इजलासमा पेश गर्न सर्वोच्च अदालतले आदेश दिएको छ। न्यायाधीश द्वय तिल प्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको इजलासले हिजो 5 वर्षदेखि विचाराधीन रिटलाई पूर्ण इजलासबाट सुनवाई गर्ने आदेश जारी गरेको हो। ललिता निवासको जग्गा हिनामिनामा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले 110 जनालाई बिगो कैद र जरिवाना तथा 65 जनालाई जग्गा जफत प्रयोजनका लागि प्रतिवादी बनाएर 2076 माघ 22 विशेष अदालतमा मुद्दा दायर गरेको थियो। मुख्य निर्णयाधिकारी पूर्व प्रधानमन्त्री द्वय नेपाल र भट्टराई तथा तत्कालीन मुख्य सचिव लीलामणि पौडेललाई उन्मुक्ति दिएर निर्णय कार्यान्वयन गर्नेलाई मात्रै प्रतिवादी बनाइएको भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण नेउपानेले 2076 माघ 29 सर्वोच्चमा रिट दायर गर्नुभएको थियो, जसको हस्ताक्षरका कारण निर्णय भयो र जसको निर्णयका कारण ललिता निवासको जग्गा हिनामिना भयो उसैलाई मुद्दा नचलाउनु प्राकृतिक न्यायको सिद्धान्त विपरीत हुने तर्कसहित नेउपानेले तत्कालीन प्रधानमन्त्री द्वय र मुख्य सचिवलाई पनि मुद्दा चलाउनु पर्ने माग रिटमा गर्नुभएको थियो। ललिता निवास प्रकरणमा छुट्टै अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले भने 311 विरूद्ध कृत्य कसूरमा गत वर्ष काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो, जुन विचाराधीन छ। अनुसन्धानका क्रममा पक्राउ परेका योगराज पौडेलको बन्दी प्रत्यक्षीकरण सम्बन्धी रिटमाथि सुनवाई गर्दै गत वर्ष साउनमा न्यायाधीश अनिल कुमार सिन्हा र कुमार चुडालको इजलासले पिरामिडको माथिल्लो तहदेखि अनुसन्धान गर्नु भनी निर्देशनात्मक आदेश जारी गरेको थियो। निर्देशनात्मक आदेशको अर्थ पूर्व प्रधानमन्त्री द्वय भट्टराई र नेपाल तथा पूर्व मुख्य सचिव पौडेललाई पनि मुद्दा चलाउनु भन्ने भए पनि अटेर गरिएको भन्दै वरिष्ठ अधिवक्ता नेउपाने र अधिवक्ता रविन शर्माले गत वर्ष असोजमा अर्को रिट दायर गर्नुभएको थियो। त्यसमा पनि अदालतको निर्देशनात्मक आदेश अनुसार उहाँहरूलाई मुद्दा चलाउनु पर्ने नै माग गरिएको छ। ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री भट्टराई र नेपाल विरूद्धको मुद्दा पूर्ण इजलासमा शीर्षकमा कान्तिपुरको अग्रपृष्ठमा खबर रहेको छ। यसै प्रसंगलाई नेपाल र भट्टराई विरूद्धको रिट अब पूर्ण इजलासमा शीर्षकमा नागरिकले पनि अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। थुप्रियो गैर बैंकिङ सम्पत्ति शीर्षकमा अन्नपूर्णको मुख्य खबर प्रकाशित छ। ऋणीले ऋण तिर्न नसकेपछि बैंक तथा वित्तीय संस्थाले धितो सम्पत्ति लिलामीमा राख्छन्, तर त्यस्तो सम्पत्ति पनि बिक्री हुन छाडेको छ। बिक्री नभएपछि बैंक तथा वित्तीय संस्थासँग त्यस्तो सम्पत्ति थुप्रिएको छ। यसले न अर्थतन्त्र चलायमान बनाउँछ, न त अवसर र रोजगारी नै सिर्जना गर्छ। त्यसै कारण बैंकरहरू त्यस्ता सम्पत्ति किनिदिने ब्याड बैंक स्थापनाको माग गर्न थालेका छन्। गत आर्थिक वर्ष 2080-81 पुससम्म बैंक तथा वित्तीय संस्थाको गैर बैंकिङ सम्पत्ति थियो 23.71 करोड़ रूपियाँ। चालू आर्थिक वर्षको पुससम्म यस्तो सम्पत्ति 71.89% ह्वात्तै बढ़ेको छ, अर्थात गैर बैंकिङ सम्पत्ति पुगेको छ 40.75 करोड़ रूपियाँ। यसबाट स्पष्ट हुन्छ मुलुकमा ऋण तिर्न नसक्ने बढ़े लिलामी सम्पत्ति किन्ने पनि घटे। बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिन धितो राख्नुपर्छ, तर ऋणीले तोकिएको समय सीमाभित्र सामा तथा ब्याज भुक्तानी नगरेपछि कर्जाको धितो सम्पत्ति लिलामीमा राखिन्छ। लिलामीमा राखिएको सम्पत्ति बिक्री नभएपछि बैंक तथा वित्तीय संस्था आफैले सकार्छन्। यस्तो सम्पत्ति गैर बैंकिङ मानिने गरिन्छ। थुप्रियो गैर बैंकिङ सम्पत्ति अन्नपूर्णको मुख्य खबर हो यो। त्रिवीको जग्गा छानबिन समितिको प्रतिवेदन नै गायब शीर्षकमा नागरिकको मुख्य खबर प्रकाशित छ। त्रिभुवन विश्वविद्यालयको जग्गा हिनामिना सम्बन्धी विज्ञ टोलीले 5.5 महिना लगाएर तयार पारेको 210 पेज लामो प्रतिवेदन सार्वजनिक गर्ने र कार्यान्वयन गर्नुको सट्टा गुपचुप राख्ने प्रपञ्च भएको छ। त्रिवीका कुलपति समेत रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली र सहकुलपति शिक्षा मन्त्री विद्या भट्टराईले प्रतिवेदन कार्यान्वयनमा सक्रियता देखाउनु भएको छैन, जबकि समितिको प्रतिवेदन 15 दिनमै कार्यान्वयनमा लैजाने भनेर मापदण्ड पनि बनाएको थियो। त्रिवीको कम्पाउण्ड बाहिर किर्तिपुरमै 1000 रोपनी जग्गा दुरूपयोग भएको छ, छानबिन समितिले उल्लेख गरेको छ। छानबिन समितिका सदस्य जानकी वल्लभ अधिकारीका अनुसार हाल त्रिवीका नाममा रहेको जग्गा 5800 रोपनी छ, तर त्यसभित्र पनि कैयौं व्यक्ति र संघ संस्थाले दुरूपयोग गरेका छन्। समितिले किर्तिपुर स्थित कम्पाउण्ड बाहिर पनि त्रिवीको 1000 रोपनी जग्गा रहेको पत्ता लगाएको छ। यसबारे 2013मा प्रकाशित राजपत्र र गोर्खापत्रमा छापिएको सूचना भेटिएको छ। अधिग्रहणका लागि तोकिएको त्रिवी कम्पाउण्ड बाहिरको उक्त जग्गा गायब भएको छानबिन प्रतिवेदनमा उल्लेख छ। 2013 सालमा प्रकाशित राजपत्र अनुसार उत्तरपट्टि बल्खुखोला किर्तिपुर बजारदेखि कालीमाटी आउने तेस्रो बाटो बागमती नदीको पूर्वी सिमाना र दक्षिणपट्टि रहेको जंगलसम्म त्रिवीको जग्गा फैलिएको थियो। हाल काठमाण्डु महानगरपालिका 14 को कार्यालय भवन, किर्तिपुर नगरपालिका 10 को कार्यालय भवन पनि त्रिवीकै जग्गामा बनेका छन्। त्रिवीको जग्गामा पेट्रोल पम्पदेखि ल्याबोरेटरी स्कूलसम्म सञ्चालन भइरहेको प्रतिवेदनमा औल्याइएको छ। ल्याबोरेटरी स्कूलमा कांग्रेस नेता तथा शिक्षाकर्मी उमेश श्रेष्ठ र एमाले नेता कृष्ण गोपाल श्रेष्ठ लगायतको लगानी छ। यो स्कूलले 109 रोपनी जग्गा जबरजस्ती प्रयोग गर्दै आइरहेको छ। त्रिवीको केही जग्गामा प्राध्यापक संघ र कर्मचारी संघले पेट्रोल पम्प समेत चलाएका छन्। त्यस्तै छानबिन समितिले त्रिवीको जग्गा उपत्यकाका अन्य ठाउँमा पनि रहेको औल्याएको छ, तर कतिपय स्थानको ठ्याक्कै प्रमाण नभेटिएपछि थप अध्ययन गर्नुपर्ने पनि समितिले सुझाव दिएको छ। समितिको प्रतिवेदन अनुसार नैकापमा त्रिवीको 125 रोपनी जग्गा छ, तर त्यसको लगत कायम गर्न बाँकी रहेको छ। त्यस्तै ललितपुर लुभुमा 375 रोपनी जग्गा छ, सो जग्गा पनि संरक्षण गर्न समितिले सुझाव दिएको छ। बारामा इण्डो नेपाल कटन मिल रहेको ठाउँमा 63 बिघा जग्गा त्रिवीको नाममा किनिएको थियो, तर सो जग्गा 32 लाखमा सूर्य टोबाकोलाई बेचेको पाइएको छ। समितिले यसबारे पनि सरकारको ध्यान आकर्षण गराएको छ। त्रिवीको जग्गा छानबिन समितिको प्रतिवेदन नै गायब शीर्षकमा नयाँ पत्रिकाको मुख्य खबर छ। बयासी कम्पनीद्वारा 51 अर्बको आईपीओ प्रस्ताव शीर्षकमा कान्तिपुरले खबर प्रकाशित गरेको छ। प्रारम्भिक सार्वजनिक निष्कासन आईपीओका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिने कम्पनीको संख्या 82 पुगेको छ। अनुमति जारी प्रक्रिया झण्डै 1 वर्ष ठप्प हुँदा आईपीओका लागि पाइपलाइनमा रहने कम्पनीको संख्या धेरै भएको हो। ती कम्पनी 51 अर्ब 11 करोड़ रूपियाँ बराबरको आईपीओ जारी गर्ने तयारीमा छन्। धितोपत्र बोर्ड 2080 पुसमा अध्यक्ष विहीन भएपछि आईपीओको अनुमति प्रक्रिया रोकिएको थियो। सरकारले गत मंगिरमा मात्र सन्तोष नारायण श्रेष्ठलाई अध्यक्ष नियुक्त गर्यो। श्रेष्ठ अध्यक्ष भए यता नेपाल लघु बीमा क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्स र ओम मेगाश्री फार्मास्युटिकल्सले आईपीओको अनुमति पाइसकेका छन्। बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र शेयर निष्कासन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। 82 कम्पनीद्वारा 51 अर्बको आईपीओ प्रस्ताव कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। पशुपति क्षेत्रमा अवैध बालुवा उत्खनन, प्रदेश सभा सचिव सहित 9 दोषी शीर्षकमा गोर्खापत्रले मुख्य समाचार छापेको छ। सर्वोच्च अदालतले कोशी प्रदेश सभाका बहालवाला सचिव गोपाल प्रसाद पराजुली सहित 9 भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ। पशुपति क्षेत्र विकास कोषको जग्गामा अवैध रूपमा बालुवा र माटो उत्खनन गरी कोषलाई हानि पुर्याएको मुद्दामा सर्वोच्चले 2 पूर्व सदस्य सचिव, जिल्ला विकास समितिका तत्कालीन कर्मचारी र ठेकेदारलाई दोषी ठहर गरेको हो। दोषी ठहर हुनेमा कोषका तत्कालीन सदस्य सचिव एवं नेकपा एमालेका नेता निर्मल कुइकेल, कोषकै अर्का सदस्य सचिव सुशील नाहटा समेत रहनु भएको छ। न्यायाधीश द्वय कुमार रेग्मी र अब्दुल अजीज मुसलमानको इजलासले कोषका पूर्व सदस्य सचिव द्वय कुइकेल र नाहटा तथा प्रदेश सभाका सचिव पराजुलीलाई दोषी ठहर गरेको हो। पराजुलीलाई तत्कालीन स्थानीय विकास अधिकारीको भूमिकालाई लिएर मुद्दा दायर भएको थियो। निजामती सेवाबाट अवकाशपछि उहाँ प्रदेश सभा स्थापनादेखिकै सचिव हुनुहुन्छ। 2 ठेकेदार बाहेक अन्य 7 विशेष अदालतले भने सफाई दिएको छ। पशुपति क्षेत्रमा अवैध बालुवा उत्खनन, प्रदेश सभा सचिव सहित 9 दोषी, गोर्खापत्रको मुख्य खबर हो यो। सात अर्ब मात्र बढ़्यो कर्जा शीर्षकमा कारोबारले मुख्य समाचार प्रकाशित गरेको छ। माघ महिनामा कर्जा विस्तार वृद्धि अन्य महिनाको तुलनामा निकै घटेको छ। पुसमा 94 अर्बले बढ़ेको कर्जा विस्तार वृद्धि माघमा 7 रूपियाँ बढ़ेर 48.23 अर्ब रूपियाँ पुगेको हो। पुसमा 48.16 अर्ब रूपियाँले कर्जा विस्तार वृद्धि भएको थियो। विगतका वर्षहरूमा पनि माघमा कर्जा विस्तार वृद्धि सुस्त नै हुने गरेको थियो। अहिले पनि यही ट्रेण्ड कायम भयो। बैंकर्स संघका सदस्य समेत रहनुभएका एभरेस्ट बैंकका सीईओ सुदेश खालिङले भन्नुभयो, चालू आर्थिक वर्षमा सबैभन्दा धेरै कर्जा विस्तार पुसमा भएको छ। वाणिज्य ब्याङ्कहरूले पुसमा 94 अर्ब रूपियाँले कर्जा प्रवाह बढ़ाएका छन्। 7 अर्ब मात्र बढ़्यो कर्जा कारोबारको मुख्य खबर हो यो। कारोबारले नै राजस्वमा आएन अपेक्षित सुधार शीर्षकमा अर्को खबर अग्रपृष्ठमै प्रकाशित गरेको छ। ठूला 2 राजनैतिक दलको नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्रमा सुधार आउने अपेक्षा थियो, तर सरकार बनेको 7 हुँदा पनि राजस्व संकलनमा अपेक्षित सुधार देखिएको छैन। गत वर्षको तुलनामा राजस्व संकलनमा केही सुधार भए पनि अपेक्षित सुधार नभएको हो। महालेखा नियन्त्रक कार्यालयका अनुसार चालू आर्थिक वर्षको 7 अर्थात माघसम्ममा 6.42 अर्ब रूपियाँ राजस्व संकलन भएको छ। यो वार्षिक लक्ष्यको 45.29% हो। चालू आर्थिक वर्षका लागि सरकारले 14.19 अर्ब रूपियाँ राजस्व संकलन गर्ने लक्ष्य लिएको छ। बजेटको कुल आकार 18.60 अर्ब 30 करोड़को रहेको हो। राजस्वमा आएन अपेक्षित सुधार कारोबारले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। मलको कालोबजारी रोक्न निर्देशन शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा प्रधानमन्त्रीको निर्देशनलाई खबर बनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले रासायनिक मलको कालोबजारी रोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई निर्देशन दिनुभएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मन्त्रालयका अधिकारीलाई हिजो प्रधानमन्त्री ओलीले कालोबजारी रोक्नका लागि ठोस कार्ययोजना अघि बढ़ाउन निर्देशन दिनुभएको हो। प्रधानमन्त्री ओलीले मल आपूर्ति र वितरणलाई छिटो छरितो र पारदर्शी बनाउन पनि निर्देशन दिनुभयो। मलको कालोबजारी रोक्न प्रधानमन्त्री को निर्देशन गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। सत्येन्द्र नेहामाथि राज्यको ज्यादती प्रकरण उजुरी परेको एक महिनापछि बल्ल चासो देखायो दलित आयोगले शीर्षकमा नयाँ पत्रिकाले अग्रपृष्ठमा खबर प्रकाशित गरेको छ। गृह प्रशासनकै नेतृत्वमा सत्येन्द्र र नेहामाथि ज्यादती गरिएको विरोधमा दलित अधिकार कर्मीहरूले आन्दोलन गरिरहेका छन्। गृहमन्त्री रमेश लेखकमाथि कार्यवाहीको माग गर्दै हिजो उनीहरूले जिल्ला प्रशासन कार्यालय काठमाण्डुमा दुई बोरा नागरिकता को प्रतिलिपि बुझाएका छन्। दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारको नेतृत्वमा गएको टोलीले विरोध स्वरूप नागरिकताको फोटोकपी बुझाएको हो। गृह प्रशासनले दलितमाथि गरेको ज्यादतीको सांकेतिक विरोधका रूपमा दुई बोरा नागरिकताको फोटोकपी बुझाएका हौ। उहाँले भन्नुभयो, गृहमन्त्री रमेश लेखकमाथि छानबिन नभएसम्म आन्दोलन गरिरहन्छौ। सत्येन्द्र नेहामाथि राज्यको ज्यादती प्रकरण उजुरी परेको एक महिनापछि बल्ल चासो देखायो दलित आयोगले शीर्षक दिँदै नयाँ पत्रिकाले अग्रपृष्ठमा समाचार छापेको छ। स्थानीय तहको 37 अर्ब बढ़ी वित्तीय समानीकरण अनुदान कटौती शीर्षकमा अन्नपूर्णमा समाचार अन्नपूर्णको अग्रपृष्ठमा समाचार छ। संघीय सरकारले प्रदेश र स्थानीय तहलाई दिँदै आएको वित्तीय समानीकरण अनुदानको रकम कटौती गरेको छ। स्थानीय तहमा 88 अर्ब र प्रदेशमा 60 अर्ब रकम विनियोजित थियो, तर सरकारले 25% हाराहारी कटौती गर्ने योजनाका साथ तेस्रो किस्तामा 13.24% मात्रै निकासा गरेको छ। संघीय सरकारले चार किस्तामा समानीकरण अनुदान दिने गरेको छ। पहिलो र दोस्रो किस्ता तोकिए बमोजिम नै उपलब्ध गराएको सरकारले तेस्रो किस्ता भने कटौती गरेर पठाएको छ। स्थानीय तहको 37 अर्ब बढ़ी वित्तीय समानीकरण अनुदान कटौती अन्नपूर्णको अग्रपृष्ठको खबर हो। रेडियो नेपालबाट कार्यक्रम अखबार सुनिरहनु भएको छ। अब केही बेर विज्ञापन र सन्देश।
फाइबर इन्टरनेट नेपाल टेलिकमको प्याक, इन्टरनेट टिभी टेलिफोन डेटा एकै साथ,
घरमा टिभी हेर्नुहोस् या इन्टरनेट चलाउनुहोस्, फोन गर्नुहोस्, डेटा चलाउनुहोस्,
सजिलो छ एकै साथ।
फाइबर इन्टरनेट तीव्र गतिको संसार, टेलिफोन इन्टरनेट टिभी सबै कुरामा भरमा, नेपाल टेलिकमको फाइबर इन्टरनेट। नयाँ चढान गर्न तथा मर्मत गर्न घरमै बसी बसी 198 डायल गरे पुग्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकाले छापेका बाँकी प्रसंग। अब महिनाको दुई पटक मात्रै सरूवा शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। दैनिक रूपमा हुने कर्मचारी सरूवाले प्रशासनिक अस्थिरता बढ़दै गएपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरूवा प्रणाली बदलेको छ। कर्मचारी सरूवा प्रणालीलाई छिटो, छरितो, व्यवस्थित, प्रभावकारी र न्यायोचित बनाउने उद्देश्यले अबदेखि मन्त्रालयले 15 दिनको अन्तरालमा हरेक महिना दुई पटक मात्र सरूवा गर्न थालेको हो। गएको माघ महिनादेखि यो प्रणाली शुरू गरिएपछि मन्त्रालयमा सरूवाका लागि मन्त्री र सचिवको कार्यकक्ष, कर्मचारी प्रशासन महाशाखा र शाखामा भीड़भाड़ समेत कम हुँदै गएको मन्त्रालयले जनाएको छ। अब महिनाको दुई पटक मात्रै सरूवा गोर्खापत्रले अग्रपृष्ठमा खबर छापेको छ। भैरवा सेजका उद्योगबाट 81 करोड़का सामान उत्पादन शीर्षकमा कारोबारले अर्थपृष्ठमा खबर छापेको छ। भैरवामा विशेष आर्थिक क्षेत्र सेज सञ्चालनमा रहेका विभिन्न प्रकृतिका उद्योगहरूले चालू आर्थिक वर्षको 6 महिनामा 81 करोड़ 21 लाख मूल्यका सामान उत्पादन गरेका छन्। भैरवा सेजका सहायक निर्देशक सबूत डुम्रेका अनुसार 6 महिनामा सञ्चालनमा रहेका उद्योगहरूले 56% उत्पादनहरू भारत निर्यात गरेका हुन्, 46% आन्तरिक बजारमा बिक्री गरेका छन्। भैरवा सेजका उद्योगबाट 81 करोड़का सामान उत्पादन कारोबारको भित्री पृष्ठमा खबर रहेको छ। पञ्चेश्वर आयोजना अगाडि बढ़ाउन भारत सकारात्मक शीर्षकमा अन्नपूर्णले अर्थपृष्ठमा खबर छापेको छ। पञ्चेश्वर बहुद्देश्य परियोजनाले फेरि एकपटक चर्चा पाएको छ। भारत भ्रमणमा रहेका ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्कासँग भारतका जलशक्ति मन्त्री सीआर पटेल बीच भेटवार्ता मा यो आयोजनामा छलफल भएको हो। इण्डिया इनर्जी विक 2025 भाग लिन ऊर्जा मन्त्री सहितको टोली नयाँ दिल्लीमा छ। हिजो भएको उक्त भेटमा पञ्चेश्वर आयोजनाको विस्तृत अध्ययन प्रतिवेदन डीपीआर चाँडो फाइनल गरेर आयोजना अघि बढ़ाउने सहमति भएको सहभागी ऊर्जा मन्त्रालयका वरिष्ठ ऊर्जा विज्ञ प्रवल अधिकारीले जानकारी दिनुभयो। पञ्चेश्वर आयोजना अगाडि बढ़ाउन भारत सकारात्मक अन्नपूर्णको अर्थ पृष्ठको खबर हो यो। युनिटको 8.1 भारूमा बिजुली आयात निर्यात गर्ने सहमति शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। नेपाल भारत विद्युत आदान प्रदान समिति पावर एक्सचेन्ज कमिटी पीईसीको 16 बैठकले आयात निर्यात हुने बिजुलीको प्रति युनिट दर 8.1 भारू अर्थात 12.96 रूपियाँ तोकेको छ। भारतको राजधानी नयाँ दिल्लीमा बुधबार बसेको पीईसी बैठकले प्रसारण लाइन को संरचना अनुसार आयात निर्यात गरिने बिजुलीको प्रति युनिट दर तोकेको हो। युनिटको 8.1 भारूमा बिजुली आयात निर्यात गर्ने सहमति कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। कान्तिपुरकै अर्थपृष्ठमा कृषि प्रधान मुलुक मुख्य बालीमै परनिर्भर शीर्षकमा अर्को खबर छ। गत वर्षको तुलनामा यस वर्ष धान उत्पादन 2,31,242 टन बढ़ेको छ। गत वर्ष 57,24,234 टन धान उत्पादन भएको कृषि मन्त्रालयको तथ्याङ्क छ। चालू आर्थिक वर्षमा 59,55,476 टन उत्पादन भएको छ। धान उत्पादनसँगै उत्पादकत्व पनि बढ़ेको मन्त्रालयको दावी छ। गत वर्ष धानको उत्पादकत्व प्रति हेक्टर 3.98 टन थियो। यस वर्ष बढ़ेर 4.19 टन पुगेको छ। 2079-80 54,86,472 टन धान फलेको थियो। 2079-80 आउँदा चार वर्षको औसत उत्पादनको तुलनामा 5.08% बढ़ेको थियो। 2079-80 यता उत्पादन बढ़दो क्रममा रहेको छ। कृषि प्रधान मुलुक मुख्य बालीमै परनिर्भर शीर्षकमा कान्तिपुरले अर्थपृष्ठमा खबर छापेको छ। गौरवको सिक्टा सिंचाई आयोजनामा फेरि भ्रष्टाचारको गन्ध, 2.5 अर्बको टेण्डरमा मिलेमतो शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा समाचार छापेको छ। राष्ट्रिय गौरवको सिक्टा सिंचाई आयोजनाले 2.50 अर्ब लागतको डुडुवा शाखा नहर निर्माणका लागि सीमित ठेकेदार कम्पनीसँग मिलेमतो गरी टेण्डर आह्वान गरेको छ। 43 किलोमिटर लामो डुडुवा शाखा नहर मध्ये खजुरा र मनपुर उपशाखा नहरलाई 1.25 अर्ब र नहरसँग सम्बन्धित संरचनाका लागि पनि 1.25 अर्ब रूपियाँ लागत अनुमान गरी दुईवटा ठेक्का मार्फत निर्माण गर्न गत 1 पुसमा टेण्डर आह्वान गरिएको थियो। बोलपत्र पेश गर्ने म्याद 3 मार्चसम्म भए पनि थपेर 25 मार्चसम्म पुर्याइएको थियो। सो मितिसम्म दुवै ठेक्कामा 11 वटा निर्माण कम्पनीले आवेदन दिएको आयोजनाका सिनियर डिभिजनल इन्जिनियर मनोज कुमार शाहले जानकारी दिनुभयो। आवेदन दिने म्याद सकिएकाले अहिले ठेकेदार छनौटको प्रक्रिया शुरू भएको उहाँले बताउनुभयो। गौरवको सिक्टा सिंचाई आयोजनामा फेरि भ्रष्टाचारको गन्ध, 2.5 अर्बको टेण्डरमा मिलेमतो शीर्षकमा नयाँ पत्रिकाले अर्थपृष्ठमा खबर प्रकाशित गरेको छ। कार्यक्रम अखबारमा अब सम्पादकीय एउटा निकायले निर्माण गर्ने र अर्कोले भत्काउने प्रवृत्ति अन्त्य गर शीर्षकमा कान्तिपुरले सम्पादकीय प्रकाशित गरेको छ। काठमाडौँ लगायतका ठूला शहरमा एउटा अमिल्दो घटना प्रकट भइरहन्छ। एउटा निकायले आफ्नो योजना भर्खरै सकेको हुन्छ, अर्को निकायले त्यसमा क्षति पुग्ने गरी योजना अघि बढ़ाउँछ। विद्युत प्राधिकरणको कामले खानेपानी आयोजनाको संरचनामा क्षति पुगेको पछिल्लो सन्दर्भ हो। यसअघि मेलम्ची आयोजना अन्तर्गतकै पाइप बिछ्याउने क्रममा सड़कमा क्षति पुगेको थियो। एउटा निकायले निर्माण गर्ने र अर्कोले भत्काउने प्रवृत्ति अन्त्य गर शीर्षकमा कान्तिपुरको सम्पादकीय रहेको छ। अपराध हो महिनावारी विभेद शीर्षकमा नागरिकको सम्पादकीय छ। महिनावारी महिलाको सामान्य जैविक प्रक्रिया हो जसलाई विश्वका करिब 4 खर्ब मानिसले सहजै अनुभव गर्छन्। यो प्रजनन प्रक्रियासँग पनि सम्बन्धित छ। यस्तो अवस्थाले किशोरी तथा महिलाको मानव अधिकारमा गम्भीर आघात पुगेको छ। किशोरीहरू महिनावारी भएका बेला अरूलाई छोइएला भनेर विद्यालय जाँदैनन्, आफ्नै घरभित्र बसेर खान समेत अडचन सिर्जना गरिएका छन्। न सुत्न राम्रोसँग पाउँछन्, न त सरसफाईकै वातावरण मिल्छ, जबकि यस्तो बेला पौष्टिक खानेकुरा पनि बढ़ी चाहिन्छ। सरसफाई उत्तिकै जरूरी हुन्छ र घर परिवारका सबैको स्नेहले महिनावारी भएका महिला तथा किशोरीको पीड़ा कम गर्न सकिन्छ। अपराध हो महिनावारी विभेद शीर्षकमा नागरिकको सम्पादकीय रहेको छ। सीमान्तीकृत समुदायमा तापक्रमको अभाव शीर्षकमा अन्नपूर्णको सम्पादकीय छ भने नागरिक मैत्री निजामती सेवा शीर्षकमा गोर्खापत्रले सम्पादकीय प्रकाशित गरेको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा राजु थापालाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।